यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका मध्ये देशभरबाट 49 जनाद्वारा उम्मेद्वारी फिर्ता। पार्टी सभापति गगन कुमार थापालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा प्रस्तुत गर्ने नेपाली कंग्रेसको निर्णय। न्यायालयमा आगलागी भए पनि नागरिकलाई दिने न्याय नजलेको प्रधान न्यायाधीश प्रकाशमान सिंह रावतको भनाई। पर्सी हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा। र संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य संगठन WHOबाट औपचारिक रूपमा बाहिरियो।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ, घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट 49 जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म विभिन्न निर्वाचन क्षेत्रबाट आयोगको प्रणालीमा प्राप्त जानकारी अनुसार 49 जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएको जानकारी दिनुभयो। प्रत्यक्ष निर्वाचनतर्फको अन्तिम नामावली आज देशभरका 77 मुख्य निर्वाचन अधिकृत र 88 निर्वाचन अधिकृतको कार्यालय मार्फत प्रकाशन गरिएको आयोगले जनाएको छ। यस्तै आजै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा दलका तर्फबाट र स्वतन्त्र रूपमा उम्मेद्वारी दर्ता गरेका सबै उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ। यसैगरी पत्रकार सम्मेलनमा समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेद्वारको पनि नामावली प्रकाशन गरी भोलिसम्म दावी विरोधको समय दिइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। समानुपातिक प्रणालीका लागि राजनैतिक दलले गत पुस 13 र 14 गते बन्द सूची पेश गरेका थिए। भोलि समानुपातिक तर्फको दावी विरोध सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा मनाङबाट नेकपा एमालेका उम्मेद्वार पोलदेन छोपाङ गुरूङ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेद्वार कुबीर सिंह गुरूङले मनोनयन फिर्ताका लागि निवेदन दिनुभएको छ। उम्मेद्वारी फिर्ताको पत्र दर्ता भइसकेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिनुभयो। प्रतिनिधि सभा गोर्खा क्षेत्र नम्बर 2 आगामी फागुन 21 गतेको निर्वाचनका लागि उम्मेद्वारी दिनुभएका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज उम्मेद्वारी फिर्ता लिनुभएको छ। गोर्खा नगरपालिका 8 स्थित निर्वाचन कार्यालयमा आफ्ना प्रतिनिधि नारायण खत्री मार्फत डाक्टर भट्टराईले उम्मेद्वारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत मोहन प्रसाद बेलवासेले जानकारी दिनुभयो। उहाँले प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेद्वारी दिनुभएको थियो। नेपाली कंग्रेसले नवनिर्वाचित पार्टी सभापति गगन कुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा प्रस्तुत गर्दै निर्वाचनमा जाने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको बैठकपछि नेपाली कंग्रेसका उपसभापति विश्व प्रकाश शर्माले जानकारी दिनुभयो। उपसभापति शर्माले अहिलेको कंग्रेसले अघि सारेको उम्मेद्वारको समयको माग र युवा पुस्ताको भावनालाई नेतृत्व दिनुका साथै मुलुकको विशिष्ट परिस्थितिको मागलाई समेत सम्बोधन गर्न सक्ने कंग्रेसको ठहर रहेको बताउनुभयो। कंग्रेसले यसअघि 2056 सालको आम निर्वाचनमा कृष्ण प्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि बढ़ाएर निर्वाचनमा गएको थियो। यस्तै बैठकले यही माघ 11 गते हुने राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेद्वारहरूलाई विजयी गराउन आवश्यक समन्वयका लागि पार्टी उपसभापति पुष्पा भूषालको संयोजकत्वमा सबै प्रदेशका सभापतिहरूलाई जिम्मेवारी दिने निर्णय गरेको छ। बैठकले जेएनजी आन्दोलनबाट क्षति पुगेको केन्द्रीय कार्यालय भवनको पुननिर्माणका लागि पार्टीका पूर्व कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा भवन पुननिर्माण समिति गठन गर्ने लगायतका निर्णयहरू गरेको नेपाली कंग्रेसले जनाएको छ। बैठकपछि संचारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले समय अभावको कारणले अहिलेको उम्मेद्वार चयनमा केही त्रुटि भए पनि आगामी दिनमा त्यसलाई सच्याइने बताउनुभयो। सभापति थापाले अब बदलिएको कंग्रेसले देश बदल्ने संकल्पका साथ एकताबद्ध भएर निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आह्वान समेत गर्नुभयो। पर्सि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक्ता नारायण प्रसाद भट्टराईले बताउनुभयो। उम्मेद्वारको मनोनयन पत्र दर्ता, दावी विरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरण लगायतका कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो। निर्वाचनका लागि मतपत्र समेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान माघ 11 गते आइतबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने आयोगले जनाएको छ। माघ 11 गते आइतबार 18 जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन गर्न लागिएको हो। त्यसमा नेपाली कंग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भइसक्नु भएको छ। 17 जनाका लागि 7 प्रदेश राजधानीमा मतदान गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता हुने कानूनी व्यवस्था छ। निर्वाचनको मिति नजिकिएसँगै राजनैतिक दलहरू चुनावी घोषणा पत्रको तयारीमा जुट्न थालेका छन्। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन मध्यावधि निर्वाचन जेएनजी विद्रोहको आधारमा हुन लागेकाले चुनावमा राजनैतिक दलहरूले जेएनजीका मुद्दालाई प्राथमिकता दिनुपर्नेमा विश्लेषकहरूले जोड़ दिनुभएको छ। सहकर्मी सरिता खनालको रिपोर्ट।
गत भदौ 23 र 24 गते भएको जेएनजी प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिका कारण 2084 हुनुपर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन 2 वर्ष अघि नै फागुन 21 गते हुन लागेको छ। त्यसैले परिवर्तित राजनैतिक सन्दर्भमा दलहरूले परम्परागत भन्दा फरक र नवयुवा पुस्ताका मुद्दालाई प्राथमिकतामा राखेर घोषणापत्र तयार गर्नुपर्ने र त्यसै अनुसार काम गर्नुपर्ने राजनैतिक विश्लेषकहरू बताउनुहुन्छ। खास गरी राज्यका काम कार्यवाहीमा भएका ढिलासुस्ती, भ्रष्टाचार, लामो समयसम्म आर्थिक वृद्धि हुन नसक्नु, रोजगारी सृजना नहुनु, विकास निर्माणका काम पर्याप्त नहुनु लगायतका आक्रोश विस्फोटमा परिणत भएर जेएनजी विद्रोह भएको र ती मुद्दालाई समेट्ने गरी राजनैतिक दलहरूले आफ्ना चुनावी एजेण्डा बनाउनु पर्ने बताउनुहुन्छ राजनैतिक विश्लेषक तुला नारायण शाह।
अहिले हुन गइरहेको निर्वाचन जेएनजी विद्रोहको माग अनुसार भइराखेकोले जेएनजी विद्रोहले बोकेको एजेण्डाहरू अहिलेको निर्वाचनको प्रमुख एजेण्डा बन्नुपर्छ। विभिन्न दलहरू जो भाग लिइराखेका छन् यो निर्वाचनमा, उहाँहरूको घोषणा पत्र मार्फत त्यो कुरा मुखरित हुनुपर्छ। जेएनजी विद्रोहको एजेण्डा राज्यले काम गर्ने तौर तरिकामा व्यापक ढिलासुस्ती भयो, व्यापक भ्रष्टाचार देखियो, घुसखोरी देखियो, रोजगार सिर्जना भएन, विकास पर्याप्त भएन, जसले गर्दाखेरि नेपालका युवाहरू देशभित्र बस्ने अवस्था भएन र ऊ कामको खोजीमा विदेश पलायन हुनुपर्ने देखियो। त्यो आक्रोशको विस्फोटको स्वरूप थियो जेएनजी विद्रोह। त्यसकारण अबको निर्वाचनमा रोजगार सिर्जना गर्नलाई प्राथमिकता दिनुपर्छ, आर्थिक वृद्धि दरलाई कसरी बढाउने त्यसमा प्राथमिकता दिनुपर्छ, खास गरी भौतिक पूर्वाधारको विकासमा कसरी छलाङ मार्न सकिन्छ त्यसमा ध्यान दिनुपर्छ र राज्य संयन्त्रमा हुने ढिलासुस्ती, भ्रष्टाचारहरूको नियन्त्रण निवारण कसरी हुन सक्छ भन्ने कुरामा राजनीतिक दलहरू स्पष्ट हुनु पर्ला जस्तो मलाई लाग्छ।
मुलुकमा राजनैतिक स्थायित्व बिना रोजगारी सृजना र भ्रष्टाचार नियन्त्रण हुन सक्दैन भन्ने कुरा सिद्ध भइसकेको दलहरूले राजनैतिक स्थिरताका लागि अब आउने संसदले पारित गर्नुपर्ने नीति सम्बन्धमा स्पष्ट पारेर निर्वाचनमा जानुपर्ने राजनैतिक विश्लेषकहरूको भनाइ छ। यसपटकको निर्वाचनमा प्रमुख राजनैतिक दलहरूले भावी प्रधानमन्त्रीको घोषणा गरेर चुनावमा होमिन लागेकाले पनि दलहरूले आफ्ना नीति तथा कार्यक्रमको प्राथमिकता अहिले नै स्पष्ट पार्नुपर्ने उहाँहरूको धारणा छ। मुलुकमा राजनैतिक स्थायित्व, रोजगारी सृजना, भ्रष्टाचार उन्मूलन लगायतका विषयलाई मुख्य प्राथमिकतामा राखेर राजनैतिक दलहरूले चुनावी एजेण्डा बनाउनुपर्ने र निर्वाचनपछि ती पूरा हुन्छन् कि हुँदैनन् भन्ने सुनिश्चितता समेत गर्नुपर्ने अर्का राजनैतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम बताउनुहुन्छ।
के कारणले गर्दा भयो त त्यो 23 को नरसंहार र 24 को विध्वंस, त्यसको बारेमा उहाँहरूको राय के छ त्यो कुरा उहाँहरूले भन्नुपर्छ। त्यो चाहिँ स्पष्टीकरण हो। प्रधानमन्त्रीको उम्मेद्वारको नाम घोषणा गरेर उहाँहरू जाँदै हुनुहुन्छ, त्यो किन कसरी के कारणले गर्दाखेरि त्यस्तो अवस्था आउन गयो भन्ने कुरामा पनि स्पष्ट हुनुपर्छ। रोजगारीका कुरा छन्, भ्रष्टाचारका कुरा छन् र राजनैतिक स्थायित्वका कुरा छन्। जुन प्रणाली अन्तर्गत चुनाव हुन गइरहेको छ, के यसले राजनैतिक स्थायित्व सुनिश्चित गर्छ? चुनाव पछाडि के यो देशमा अपोजिसन हुन्छ कि सबै दल नै सरकारमै जानका लागि हिजोको जस्तो म्युजिकल चेयर चल्छ? त्यसको सुनिश्चितता पनि चाहिन्छ। निर्वाचनपछि के कस्ता सुधारहरू गरेर जानुपर्छ हाम्रो निर्वाचन प्रणालीमा, जसले राजनैतिक स्थायित्वका लागि आउने संसदले के कस्ता नीति पारित गर्छ, के कस्तो संशोधन गर्न अगाडि बढ्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।
विगतमा निर्वाचनमा महत्वाकांक्षी कार्यक्रमको घोषणा गर्ने तर व्यवहारमा त्यसको कार्यान्वयन नगर्ने दलहरूले यसपटकको निर्वाचनमा महत्वाकांक्षी कार्यक्रमहरूको सपना देखाउनुको सट्टा नवयुवा पुस्ताले अघि सारेका मुद्दाहरूलाई पहिलो प्राथमिकता बनाउनुपर्ने देखिन्छ। महत्वपूर्ण कुरा त 2084 हुनुपर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन दुई वर्ष अघि नै किन 2082 हुँदैछ भन्ने कुरा राजनैतिक दलहरूले मनन गर्न आवश्यक देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु सुरक्षा निकायको धर्म रहेको बताउनु भएको छ। 25 सशस्त्र प्रहरी दिवस 2082 अवसरमा आज सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उच्च व्यावसायिक सिप क्षमता र कौशलको माध्यमबाट राष्ट्रहितलाई सर्वोपरि राखेर जनताको स्वतन्त्रता स्वाभिमान र सम्पत्तिको सुरक्षा गर्दै प्रदान गरेको सेवा प्रशंसनीय रहेको बताउनुभयो। उहाँले आगामी निर्वाचन संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण स्थायित्व सुशासन र विकाससँग जोड़िएको उल्लेख गर्नुभयो। सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा आगलागी भए पनि नागरिकलाई दिने न्याय नजलेको बताउनु भएको छ। उच्च अदालत पोखरा बागलुङ इजलासको अत्याधुनिक भवनको आज उद्घाटनपछि प्रधान न्यायाधीश राउतले सर्वोच्च अदालतमा जलेका 20,000 मिसिल मध्ये 14,000 भन्दा बढ़ी मिसिल तयार भइसकेको जानकारी दिनुभयो। नागरिकले न्यायालयप्रति विश्वास बढ़ाउने काम सेवा प्रवाहबाट मात्र देखिने भन्दै प्रधान न्यायाधीश राउतले भवन मात्र सुविधा सम्पन्न नभई सेवा प्रवाहमा सन्तुष्टि दिन आवश्यक रहेकामा जोड़ दिनुभयो। भूकम्पले क्षति पुर्याएको अदालतको भवन 2079 साल मंगसिर 15 गते 30 महिनाभित्र सक्ने गरी निर्माण थालिएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीनवटा अध्यादेशहरू पेश गर्नुभएको छ। मन्त्री अर्यालले मतदाता नामावली ऐन 2073 संशोधन गर्न बनेको अध्यादेश 2082 प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 र नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश 2082 पेश गर्नुभयो। बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन 2082 र विधान व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले पर्यटन विधेयक 2081 सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो। बैठकमा सांसदहरूले देशको वर्तमान अवस्था जेएनजी आन्दोलनका क्रममा पुगेको क्षति त्यसले पारेको प्रभाव निर्वाचन र सुशासन लगायतका विषयमा ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको अर्को बैठक माघ 13 गते मंगलबार दिउँसो 1:15 बस्नेछ। सरकारले तोकिएका उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्गबाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले स्वचालित मार्ग अटोमेटिक रूटबाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले भक्तपुर जिल्लामा नेपाल सरकारको नाममा दर्ता रहेको 5 रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई कार्यालय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। यस्तै बैठकले काभ्रे प्लाञ्चोक जिल्लामा नेपाल सरकारको नाममा दर्ता श्रेष्ठता कायम रहेको 1 रोपनी जग्गा खानेपानी तथा सरसफाई डिभिजन नम्बर 3 सिन्धुपाल्चोकलाई उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। माघ शुक्ल पञ्चमीका दिन मनाइने श्री पञ्चमी पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीको अवसरमा आज बिहान हनुमान ढोका दरबारस्थित नासल चोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गर्नुभएको छ। त्यस अवसरमा हनुमान ढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक टीका माला र फूल प्रसाद प्रदान गर्नुभएको थियो। त्यस अवसरमा राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकड़ीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो। समारोहमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति राम साय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख सहित विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो। सानो छिमी भक्तपुरमा रहेको बाल सुधार गृहमा गए राती भएको झडपपछि बाल गृहमा हुने गरेका समस्याको दीर्घकालीन समाधानका विषयमा गृहमन्त्री ओम प्रकाश अर्याल र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ लगायत बीच आज छलफल भएको छ। गृह मन्त्रालयमा आज भएको उच्च स्तरीय छलफलमा मन्त्रीद्वयसँगै दुवै मन्त्रालयका सचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, गृह मन्त्रालयका शान्ति तथा सुरक्षा महाशाखा प्रमुख, कारागार व्यवस्थापन विभागका महानिर्देशक, भक्तपुरका प्रमुख जिल्ला अधिकारी, अर्थ मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो। छलफलमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भक्तपुरमा रहेको उक्त बाल सुधार गृहमा जम्मा 170 जना राखिएकामा 86 जना 18 वर्ष माथिका रहेका र उनीहरूले खेलकुद सामग्री, खाना, लत्ता कपड़ा लगायतका विषयमा माग राखी आन्दोलन गरेको र लत्ता कपड़ा समेत जलाएको लगायतका जानकारी गराउनु भएको थियो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ 1.5 करोड़ मतपत्र छपाई सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा छपाई भइरहेको मतपत्र अब 50 लाख मात्र बाँकी रहेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाई सम्पन्न भए लगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतपत्र छपाई शुरू गरिने निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। रौतहटको राजदेवी नगरपालिका एक पथरा टोलमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ। आज गौर पिपरा भित्री सड़क खण्डमा गंगा पिपराबाट गौरतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो। मृत्यु हुनेमा रौतहटका दुर्गा भगवती गाउँपालिका दुई, पिपरा बजारका 30 वर्षीय अशोक महतो र रौतहटकै राजदेवी नगरपालिका दुई, हजमिनियाका 29 वर्षीय अरविन्द महतो रहेका छन्। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपंक्षीको संख्या बढ़ेको छ। हालै गरिएको जलपंक्षी गणनामा 82 प्रजातिका 25,660 जलपंक्षी भेटिएका छन्, जुन गत वर्षको तुलनामा 3,500 बढ़िरहेको छ। बाँकेमा चालू आर्थिक वर्षको 6 महिनामा थप 86 जनामा कुष्ठरोग पहिचान भएको छ। साउनदेखि पुष महिनासम्म 57 जना पुरूष र 29 जना महिला गरी 86 जनामा कुष्ठरोग पहिचान भएको हो। गत वर्ष 174 जना नयाँ कुष्ठरोगका संक्रमित भेटिएकोमा बाँकेमा मात्र 93 जना रहेका थिए। जिल्लामा कुष्ठरोगको सबैभन्दा बढ़ी प्रभाव नरैनापुरमा रहेको छ। बाँकेमा 16 पटक हात्तीपाइली विरूद्धको औषधि सेवन अभियान शुरू भएको छ। आजदेखि आगामी 10 दिनसम्म डुडुवा गाउँपालिकामा अभियान सञ्चालन भएको हो। सांगीतिक क्षेत्रका 3 श्रेष्ठलाई तारा देवी श्रेष्ठ सम्मान प्रदान गरिएको छ। नेपाली संगीतकी स्वर किन्नरी तारा देवी श्रेष्ठको 20 पुण्य स्मृतिमा आयोजित सम्झनामा तारा देवी श्रेष्ठ सम्मान तथा सांगीतिक कार्यक्रम 2082 को अवसरमा आज गीतकार माधव प्रसाद खनाल भावुक, संगीतकार शिवशंकर मानन्दर र गायनमा संगीता राणा प्रधानलाई सम्मान गरिएको हो। सम्मानित हुनेलाई ताम्रपत्र, दोसल्लासहित जनही 25,000 नगद प्रदान गरिएको छ। तारा देवी स्मृति प्रतिष्ठानको आयोजना तथा काठमाण्डु महानगरपालिकाको सह आयोजनामा सम्पन्न कार्यक्रममा तारा देवीले गाउनुभएका 1 दर्जन बढ़ी गीतहरू विभिन्न गायक गायिकाले प्रस्तुत गर्नुभएको थियो। संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओबाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया पूरा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले 1 वर्ष अघि घोषणा गरेको निर्णय अब कार्यान्वयनमा आएको हो, जसले अमेरिकाको 78 वर्ष पुरानो डब्ल्यूएचओ सदस्यता अन्त्य गरेको छ। संघीय अधिकारीहरूका अनुसार फिर्ती प्रक्रिया पूरा भए पनि अमेरिका र डब्ल्यूएचओका सबै विषय पूर्ण रूपमा टुंगिएका छैनन्। डब्ल्यूएचओका अनुसार अमेरिकाले अझै सन् 2024 र 25 सदस्य शुल्क नतिरेकाले 13 करोड़ डलर भन्दा बढ़ी रकम बक्यौता रहेको छ। यद्यपि ट्रम्प प्रशासनका अधिकारीहरूले सदस्यता फिर्ता लिँदै गर्दा उक्त रकम तिर्नुपर्ने कुनै कानूनी बाध्यता नरहेको दावी गर्नुभएको छ। अर्कोतर्फ विज्ञहरूले अमेरिकाले डब्ल्यूएचओ मार्फत प्राप्त गर्दै आएको विश्वव्यापी रोग निगरानी सम्बन्धी महत्वपूर्ण तथ्याङ्कमा पहुँच गुम्ने खतरा औल्याएका छन्। राष्ट्रपति ट्रम्पले कोविड-19 महामारीको व्यवस्थापनमा डब्ल्यूएचओ असफल भएको, आवश्यक सुधार लागू गर्न नसकेको तथा सदस्य राष्ट्रहरूको राजनैतिक प्रभावबाट स्वतन्त्र रहन नसकेको आरोप लगाउँदै संगठनबाट बाहिरिने कार्यकारी आदेश जारी गर्नुभएको थियो। न्यूजील्याण्डको उत्तरी टापुमा भारी वर्षापछि पहिरो जाँदा कम्तीमा छ जना हराइरहेका छन्। हराउनेमा दुई किशोर रहेका बताइएको छ। अधिकारीहरूले मौसम सुधार नरहेकाले उद्धारका लागि अझै केही दिन लाग्न सक्ने चेतावनी दिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले मुलुकको बढ्दो वैदेशिक व्यापार घाटा कम गरी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ। फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएशन अफ नेपालको 24 साधारण सभामा मन्त्री भण्डारीले विदेश निर्यात हुने नेपाली उत्पादनलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। स्वदेशी उत्पादनको वृद्धि, बजार व्यवस्थापन र उद्योग व्यवसायको प्रवर्धनमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्न सधैँ तयार रहेको उल्लेख गर्नुहुँदै मन्त्री भण्डारीले ठूलो परिमाणमा रोजगारी सृजना गर्ने उद्योगलाई सहुलियत दिने गरी नीतिगत सुधार गर्न सरकार तयार रहेको बताउनुभयो। मन्त्री भण्डारीले विश्व बजारमा नेपाली सामग्रीलाई चिनाउने गरी गुणस्तरीय वस्तु उत्पादन गर्न उद्योगी व्यवसायलाई आग्रह समेत गर्नुभयो। फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएशन अफ नेपालको 24 साधारण सभाले सुरज बन्जाडेको नेतृत्वमा नयाँ कार्य समिति गठन गरेको छ। हाल नेपाली जुत्ता चप्पल उद्योगले मुलुकको समग्र मागको करिब 80% जुत्ता तथा चप्पल उत्पादन गर्दै आएको एसोसिएशनले जनाएको छ। नेपालगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो 6 महिनामा 9,34 करोड़ रुपियाँ भन्दा बढी राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षको साउनदेखि पुष मसान्तसम्ममा वार्षिक लक्ष्यको 38.08% राजस्व संकलन भएको नेपालगंज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले जानकारी दिनुभयो। नेपालगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षमा करिब 24,54,57,00,000 रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। नेपालगंज भन्सार कार्यालयबाट यस अवधिमा करिब 37,62 करोड़ रुपियाँको मालवस्तु निर्यात हुँदा करिब 1,35 करोड़ रुपियाँका विभिन्न मालवस्तु नेपालबाट निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।
उहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
फरवार्ड फोडे फुफानाको गोल निर्णायक भन्दा सादो बाटो युवा क्लबले इन्फा राष्ट्रिय लीगमा पहिलो जित दर्ता गरेको छ। शुक्रबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सादो बाटोले मनाङ मर्स्यान्दीको चुनौती 1-0 गोलले पन्च्यायो। फुफानले खेलको 61 मिनटमा गोल गरेका थिए। तेस्रो खेलमा आएर सादो बाटोको जित सम्भव भएको हो। पहिलो खेलमा संकटा एएफसीसँग गोलरहित बराबरीमा रोकिएको सादो बाटोले त्यसपछि न्युरोट एनआरटीसँग 3-1 नमिठो हार बेहोरेको थियो। मनाङको यो लगातार तेस्रो पराजय हो। मनाङले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग 5-0 गोलको फराकिलो हार बेहोरेको थियो। अघिल्लो खेलमा मनाङले मछिन्द्र क्लबलाई 2-1 नतिजा सुम्पिएको थियो। पहिलो खेलमा श्री भगवती क्लबले नव जनजागृति क्लबलाई 5-1 गोलले हरायो। श्री भगवतीका लागि कप्तान शिशिर लेखीले 2 तथा मार्टिस क्वेट सिरोइल अजाय सुभाष बम र सीमान्त थापा मगरले समान 1-1 गोल गरे। 5 गोलले पछाडि परेको अवस्थामा विक्रम थोकरले जनजागृतिका लागि सान्तना गोल फर्काएका थिए। विभागीय टोली एपीएफले टाइगर कप भलिबलको पहिलो खेलमा पुरूषतर्फ रोमाञ्चक जित हात पारेको छ।
उहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरू, लुम्बिनी प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको 22.9, न्यूनतम 9.3 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 18.2, न्यूनतम 5.2 डिग्री सेल्सियस, पोखराको अधिकतम 21.9, न्यूनतम 8, वीरेन्द्रनगरको अधिकतम 23.7, न्यूनतम 5.4 र दिपायलको अधिकतम 23.6, न्यूनतम 4.6 डिग्री सेल्सियस। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका मध्ये देशभरबाट 49 जना उम्मेद्वारद्वारा उम्मेद्वारी फिर्ता। पार्टी सभापति गगन कुमार थापालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा प्रस्तुत गर्ने नेपाली कंग्रेसको निर्णय। न्यायालयमा आगलागी भए पनि नागरिकलाई दिने न्याय नजलेको प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको भनाई। पर्सि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा र संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य संगठन WHOबाट औपचारिक रूपमा बाहिरियो। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।